नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले संविधान संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता गरेपछि त्यसको तीव्र विरोध भएको छ। संशोधनका क्रममा 5 नम्बर प्रदेशका पहाड़ी जिल्लालाई प्रदेश नम्बर 4 मा गाभिएपछि रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रूकुम, प्युठानमा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन्। नेकपा एमाले सहितका विपक्षी दल मात्र होइन, संशोधन प्रस्ताव दर्ता गर्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरू पनि यो संशोधन प्रस्तावको विरोधमा छन्। सरकारले आन्दोलनरत मधेस केन्द्रित दलका माग पूरा गर्नका लागि यो संशोधन प्रस्ताव दर्ता गरे पनि मधेस केन्द्रित दलले पनि यो संविधान संशोधन प्रस्तावप्रति चित्त बुझाएका छैनन्। यस्तै मातृभाषालाई मान्यता दिने नदिने बारे भाषा आयोगको सिफारिश मान्ने पनि संविधान संशोधनमा उल्लेख छ, तर पनि यो संशोधन प्रस्तावले दलहरूबीचको ध्रुवीकरण अझै बढ़ाएको छ। दलहरूबीचको ध्रुवीकरणले अहिलेको समस्या समाधान हुँदैन, त्यसैले यो समस्या समाधानका लागि के उपाय हुन सक्छन् भनेर हामी आजको कार्यक्रममा कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसित हुनुहुन्छ प्राध्यापक डाक्टर लोकराज बराल। बरालजी, स्वागत छ तपाईँलाई उज्यालोमा।
धन्यवाद।
यो सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावलाई कसरी लिन सकिन्छ?
अब संशोधन प्रस्ताव हेर्नुहोस्, अब यो पहिले राजनीतिक दलका नेताहरूले नै स्थितिलाई अलिकति जटिल बनाउँदै ल्याएको हो। सबभन्दा पहिले त पहिलो संविधान सभामा 14 वटा प्रान्तहरू बनाउने भन्ने एउटा समितिले नै पास गरेको थियो। त्यसलाई पनि छोडेर पछाडि 10 प्रान्तहरू बनाउने भनेर आयोगले सिफारिस गर्यो, होइन? अब त्यसो हुँदाखेरि धेरैको समावेशीकरण हुन्थ्यो,
भनेको
10 वटा प्रदेश बनाएको भए, अब 8 वटा 9 वटै बनाएको भए पनि केही न केही हुन्थ्यो होला। तर उहाँले अडानको लागि अडान भनेर चाहिँ कहिले 5 वटा, कहिले 6 वटा, कहिले 7 वटा, अब त्यो कुनै वैज्ञानिक आधार नभइकन कोठामा बसेर नेताहरू बसेर चाहिँ यसरी 7 वटा भन्ने घोषणा गरियो। त्यसमा मधेसीहरू सुरुदेखि नै यसमा असन्तुष्टि छँदै थिए, अब उनीहरूले यसलाई मानेनन्, होइन? नमानेपछि अब फेरि संविधान पनि अहिले लागू गर्दा पनि हडबडका साथ लागू गरियो। अब संविधान आएको छैन, आएको दिन नै घोषणा गरेर फेरि संशोधन हुन्छ भन्दाखेरि अरू 1-2 महिना पर्खेर आखिर बितेको यतिका वर्ष 7 सालदेखि अहिलेसम्म कति वर्ष बितिसक्यो, त्यो नबन्दै खाएर के हुन्थ्यो र? तातो साह्रो केही पनि हुन्थेन, 2-3 महिना नबन्दै पनि केही हुन्थेन। एउटा कोसिस गरेर चाहिँ एउटा भर्सक अलिकति लचिलो भएर त्यति बेला ल्याएको भए त्यो पनि समाधान हुन्थ्यो। अहिले त मनस्थिति कहिदियो भने जे गर्दा पनि विरोध हुन्छ। अब यसो गर्दाखेरि अब पहाड मधेस जुटाउँदा पनि राम्रै हो नि त, त्यो किन विरोध हुने? अब नजुटाउँदा पनि फेरि अर्को शरीरले विरोध गर्ने? अब अहिले त जे गर्दा पनि आफ्नो जिल्लालाई अब उही मुलुक हो, उही राज्य हो, त्यसभित्र बस्ने हो, अलिकति जिल्लामा फरक पर्ने हो, कुनै भूभाग परिवर्तन भएर जाने पनि होइन। त्यसकारणले हामीले यो राजनीतिक दलका नेताहरूको ज्यादै यो एउटा मनमानी ढङ्गको अथवा वैयक्तिक सोचहरूले गर्दाखेरि यो स्थिति आएको हो। अब अहिले यसको समाधान अहिले नि के हुन्छ भन्न सकिँदैन। अब जे गर्दा जुनसुकै ओलीजीले पनि यो 4 वटा बुदामै मोटामोटी सहमति अनौपचारिक रूपमा भएकै हो,
भनेको
त्यो आधारमा पनि अब बाहिर पनि 4 बुदाहरू प्रस्तुत गरेकै हुन्,
भनेको पोहोर ओली
प्रधानमन्त्री ओली हुँदाखेरि पनि कमल थापाजीले पनि भनेकै हो, एउटा त्यसलाई मोटामोटी एउटा एमाले काङ्ग्रेसहरूको पनि कुरा चलेकै हो। अब अहिले आएर आफ्नो परिवर्तन भयो, ओलीजीको गभर्मेन्ट ढालियो, अब त्यसले गर्दाखेरि अब उहाँहरूको लाइन पनि चेन्ज भयो, होइन? त्यो पनि एउटा कुरा छ। मैले ओली फलानु अथवा एमाले काङ्ग्रेस माओवादी प्रचण्ड शेरबहादुर भन्दा पनि एउटा त्यो स्तरको नेताहरूले चाहिँ अलिकति देशको अहिलेको अवस्थालाई हेरेर लचिलो भएर भर्सक सानो यी समस्याहरूलाई समाधान गर्नपट्टि लाग्नुपर्छ। भन्ने मलाई लाग्छ.
अब समस्या त आयो नि होइन, समस्या आउनुमा त
अघि समस्या नभए त राजनीतिमा समस्या त जहिले पनि आएको हुन्छ नि. मैले भने भोलि तपाईँलाई दसवटा प्रान्त बनाइदिनु भने फेरि एउटा भएर हाम्रो हामी यो दिँदैनौँ यो छुन दिँदैनौँ भनेर भनेपछि त अहिले त जे गर्दा पनि त समस्या आएको छ नि. ऊ एउटा अब यत्रो यत्रो समस्याहरू छन्, अब भुख हडताल भइरहेको हुन्छ, फलानालाई निकाल फलानालाई राख भन्ने हुन्छ होइन, त्यो पनि समस्या हो. समस्या त आउँछ, तर के भनेदेखि समस्या आउनुभन्दा पहिले राजनीतिक दलभित्रै चिन्तन हुनु पर्यो र ती राजनीतिक दलहरू मुख्य दलहरू तिन चारवटा दलहरूले चाहिँ अब यो कुरामा हामी अगाडि बढाउने भनेपछि आफ्नो कार्यकर्तालाई विश्वासमा लिनु पर्यो. अब अहिले अब प्रचण्डजीको हुन्छ उहाँकै टोपबहादुरजीले अझ कोकलले चाहिँ गएर विरोध गरिरहेको छन्, अब कङ्ग्रेसको जन भण्डारीले गरिरहेका छन्, फलानले गरिरहेको छन्, त्यो त पनि त भएर नि एउटा एउटा पोली नै राजनीतिक दलभित्र पनि यो पोली त आफ्नो दलभित्र त्यस पछाडि सबै दलले जुनले यसमा समर्थन गर्छन् त्यसको बिचमा समझदारी ल्याएर त्यो अनुसार चाहिँ आफ्नो तल तल्लो स्तरमा पनि त्यहाँ गएर चाहिँ बुझाएर चाहिँ यो यस्तो कुरा हो यसमा केही पनि छैन भनेर त्यसलाई थामथुम पार्नु परेमा उकास्ने काम भएपछि जसले ल्याए पनि आफ्नो आफ्नो अब सरकारमा नहुनेले त विरोध गरिहाल्छ नि.
यो दलहरूकै अब अघि भर्खर नाम लिनुभयो टोपबहादुर रायमाझी होइन, माओवादीले माओवादी नेतृत्वको सरकार छ उही सरकारले दर्ता गरेको प्रस्तावको विरोधमा उहाँले
उहाँले गर्नुहुन्छ, उहाँले गर्ने काम छैन. एउटा असन्तुष्टि देखाएको भए डिसेन्ट नोट अफ डिसेन्ट लेखिदिए भए हुन्थ्यो नि, त्यो जुलुसमै भाग लिएर गएर विरोध गर्दाखेरि आखिर पार्टीलाई पार्टीको के मानियो, पार्टी सिस्टमै छ हाम्रो देशमा, कुनै व्यवस्थै छैन. तपाईँहरू कुरा गर्नुहुन्छ नि ठुल्ठुलो, कुनै व्यवस्थै छैन, सिस्टमै छैन त तपाईँ कहाँ हुन्छ. आफ्नो पार्टीको सब आफ्नो पार्टीको विरोध गरेर हिँड्न पाइन्छ, त्यो पार्टी डिसिप्लिन लाग्दैन. पार्टी पद्धति हो भने, दलीय पद्धति हो भने आफ्नो सर्टेन त्यसको नर्म हुँदैन.
हामीले
भनौँ न एउटा अमेरिका जस्तो मुलुकमा पो अलिकति उनीहरू इन्डिपेन्डेन्ट उनीहरूको सिस्टमै फरक छ. सिनेटमा पनि आफ्नो आफ्नो पार्टीको कुरा भए पनि अर्को विरोधमा मत हाल्न सक्छन्, तर यहाँ त हाम्रो त अर्कै पद्धति हो नि त. संसदीय पद्धति समाएका छौँ, त्यसमा डिसिप्लिन नभई अनुशासन नभइकन पोलि त्यो नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ, उहाँले मलाई चित्त बुझाएको छैन भन्न सक्नुहुन्छ, राय दिन सक्नुहुन्छ, तर त्यो मोबिलाइजेसन गरेर हिँड्ने विरोधमा उतार्ने भनेर त्यो त त्यो त
यस्तो संस्कृति हामीले किन डेभलप
गर्ने संस्कृति किन त्यसको त लामो इतिहास छ. यसको संस्कार किन भएर भन्दाखेरि पार्टी सिस्टमै छैन नेपालमा, सिस्टम कहाँ छ, कुन पार्टी छ. एउटा एउटा नेता हुन्छ छानिन्छ, ऊ उसको एउटा प्रशस्त हुन्छ, एउटाले अर्कोलाई मान्दैन, अर्कोले अर्कोलाई मान्दैन. अब यो यस्तै ट्रेनहरू चाहिँ आइरहेको छ. अब त्यस कारणले आजदेखि होइन 7 सालदेखि नै यो हुँदै आयो. अब अहिले 46 सालपछि त झन् भाँड भैलो भयो. कङ्ग्रेसकै गभर्मेन्टलाई गिरिजाप्रसाद कोइराला गभर्मेन्टले आफ्नै दलका नेताले त्यसलाई ढाले. 74 र 36 भन्ने एउटा हुने भयो, विभाजनै भयो होइन. एमाले पनि त्यस्तै भयो, आफ्नै पार्टी अरू यस्तै भइरहन्छ. अलिकति अहिले एमाले चाहिँ यो वामदेवजीहरू फुटेर गएपछि, चन्द्रप्रकाश मैनालले फुटेर गएपछि अब अहिले त्यस पछाडि अहिले चाहिँ अलिकति गाँग रङ्गो र भए पनि अडेर बसेका छन्, जबरजस्ती बसेका छन्. त्यसभित्र पनि देखिहाल्नु, माधव नेपाल हुँदाखेरि खडगोलीले विरोध गर्ने, झलनाथ खला हुँदाखेरि अर्कोले खुवा खा खडगोलीजीले विरोध गर्ने होइन, त्यसभित्र पनि त्यही छ.
यो पार्टीभित्रको विरोधको कारणले, विवादको कारणले पनि समग्र देशको राजनीति स्थितिलाई असर पारेको हुन्छ
होइन. राजनीति दलै त छ नि मुख्य त, अवसर त पाए उनीहरूले सबै डाडी पुन्यु लिएर आफै कोठामा बसेर सबै गर्छन्। अब कुनै त्योभन्दा पहिले गएर जनस्तरमा गएर त्यसलाई एउटा शिक्षित गरेर यस्तो छ है हामी यसो गर्दैछौँ भनेर उनीहरूको पनि तल्लो स्तरको पनि राय लिएर आएर ठ्याक्क निर्णय गरेदेखि हुन्छ केही हुन्थेन. तर के भइदियो भनेदेखि अब आफ्नो निर्णय गर्नुहुन्छ कि त्यो निर्णय गर्ने फेरि क्षमता लागू गर्ने क्षमता छैन पार्टीहरूमा, त्यो नै छ, त्यो नै छ. नेतृत्वले हाँक्न सक्दैन, कसले पेल्न सक्दैन. पहिले त गिरिजाप्रसादले पनि एउटा पर्सनालिटी एउटा व्यक्तित्वले गर्दाखेरि थिचेर लान्थे, मन नपराए पनि विरोध भए पनि यो भए पनि त्यो हुन्थ्यो होइन. अब त्यो व्यक्तित्व पनि छैन, अब एउटाले अर्कोलाई मान्दैन होइन, अर्कोले अर्कोलाई मान्दैन. त्यस कारण राजनीतिक दल भनेको क्या हो, एउटा पद्धतिमा एउटा अनुशासनमा हिँड्ने, अर्को अर्को पर्सनालिटी आफ्नो व्यक्तित्व नेतृत्वलाई मानिदिनु पर्ने, उसले निर्णय गरेपछि त्यो नेतृत्वको क्षमता देखिनुपर्ने, सङ्गठनमा आफ्नो पकड हुनुपर्ने, यस्ता कुराले नै गर्दा राजनीतिक दलहरू हुन्छ. अब यहाँ त सबै केही पनि सिस्टमै छैन त कहाँ हुन्छ.
यसको कारण चाहिँ अब संविधान संशोधन संविधान कार्यान्वयनमा पनि देखिन्छ,
संशोधन मात्रै गरेर समस्या हुँदैन. संविधानै बनाएर 90-90% चाहिँ हामीले ल्याएको भन्ने हेरेले पनि त खोइ लागू गर्न सकेन नि त. आज 1.5 वर्ष भयो त किन लागू नगरेको त, 90% हामीले संविधान बनाएर ल्याएका हौ भन्नेहरू गराइरहेछन् अहिले। यसमा राजनीतिमा 90% 10% हुँदै भने हुँदो रहन्छ, दुई दुना चार हुँदैन राजनीतिमा, आठ पनि हुन्छ, छ पनि हुन्छ। त्यसकारणले उहाँले चाहिँ त्यो तथ्याङ्क मात्रै खोज्छ, तथ्याङ्कले मात्रै राजनीति चल्दैन, भावनाले अरू किसिमले पनि चल्छ। जस्तो अहिले नि किन नभएको त 90% 85% पास गरेको हो भने संविधान लागू किन हुन सकेन अहिलेसम्म? हुनै सक्छ, अब पनि हुनु हुँदैन। अब यही गति हो भने यो संविधान के हुनै सक्दैन। अब हुनको लागि त मैले भने मुख्य दलहरूको बिचमा एउटा कमन गोल भनेको साझा एउटा अवधारणा, साझा उद्देश्य, साझा टार्गेट, त्यहाँ पुग्ने, हाम्रो यो गरौँ, हामी यसरी मिलेर जाउँ भने यति बेला राष्ट्र निर्माणको बेलामा राजनीतिलाई ठिक ठाउँमा राख्ने बेलामा उहाँहरू विचार अब आन्दोलन गर्दाखेरि सबै एक हुने, आन्दोलन सकिएपछि सबै छल्ला ब्याल्ला हुने।
एक हुने कुरा गर्नु भने अघि नै अब संविधान चाहिँ जारी गर्नु हतारमा गरियो पनि भन्नुभयो, तर सबै दल एक भएकै अवसरमा बेलामा चाहिँ संविधान
उहाँहरूको पनि चिन्तन रहन्छ नि, काँग्रेसको पनि चिन्तन रहन्छ। काँग्रेसको चिन्तन भयो भनेदेखि यो अवस्थै हुन्थेन। काँग्रेसको पनि लैला सुशील गरेर हा गरेर उसलाई जस लिनु थियो, उहाँलाई मेरो पालामा संविधान आएको भन्ने उहाँलाई चाहिँ जस लिनु थियो, उहाँ पनि त्यसमा लाग्नु। खड्ग ओली जिल्ला प्रधानमन्त्री हुनलाई हडबड थियो, उहाँले पनि लु चाँडो गरौँ भन्नुभयो, नभए दुई दिन चार दिन दस दिन पर्ख भनेको थियो त, अरूले पनि भनेको थिए, गरेर एउटा निर्णयमा पुर्याएर त्यो मधेसीका के लचिलो भएर अलिकति माग पुरा गरिदिए भने केही पनि हुन्थेन। त्यस कारणले काङ्ग्रेस, एमाले, माओवादी सबै दोषी छन्। प्रचण्ड पनि के नै यहाँ संविधान घोषणा नगर्दै भोलि षड्यन्त्र भइरहेछ, संविधानै घोषणा हुन सक्दैन भने अहिले चाँडो गरिहालौँ भन्ने यिनीहरू गरेका हुन्। मेरो विचारले उहाँहरूको भनाइ नि षड्यन्त्र भयो, भएको थिएन। अब के षड्यन्त्र हुनु के हुनु, दुई चार दिन पर्खिदेऊ भनेर भनेको थियो। भारतको कुनै प्रतिनिधि आएर पनि भन्यो, अब किन आयो कसो गयो भन्ने कुरा चाहिँ अर्को कुरा हो। पछाडि त फेरि ओलीजी प्रधानमन्त्री हुँदाखेरि चाहिँ चार मुदे गर्छु भनेर त मैले इन्फर्मल्ली आफ्नो उप प्रधानमन्त्रीलाई भन्न लागेकै हो, होइन पास पो भएर एग्रिमेन्ट पो भएर होला, त्यो कुरा त चलेको थियो नि त। त्यस कारणले के हुन्छ भनेदेखि यहाँ आफ्नो इन्ट्रेस्ट, आफ्नो स्वार्थ, आफ्नो पद त्यसको लागि केन्द्रित भएका हुन्छन्। यो मूल एउटा कमन साझा एउटा सवालमा देशको स्थायित्व, विकास, शान्ति, सुरक्षा, जनमुखी बनाउने तन्त्रमा यस्तो कुराहरूमा चाहिँ सबै दल एउटा साझा अवधारणा लिएर हिँड्दाखेरि चाहिँ सजिलो हुन्छ, तर नेपालमा त्यो देखिँदैन। मैले त समाउनै देख्दिनँ अब त, अहिले पनि के पहिले पनि म भन्दै आज 4-5 वर्षदेखि भन्दै आज मैले मेरो लक्षणहरू देख्दाखेरि नेपालमा गजाङ गुजुङ तन्त्र मात्रै हुन्छ, कुनै लोकतन्त्रको विकास, संस्थागत विकास, परिवर्तन हुन्छन्, आन्दोलन हुन्छन्, फेरि आन्दोलनले फेरि अर्को परिवर्तन ल्याउला, कस्तो परिवर्तन ल्याउँछ, अगाडि बढ्ने ल्याउँछ कि पछाडि जाने ल्याउँछ थाहा छैन, होइन, तर यहाँ परिवर्तन हुन्छन्। परिवर्तन राम्रै परिवर्तन आएको, अहिले आएको राम्रै परिवर्तन हो, गणतन्त्र आएको छ, धर्मनिरपेक्षताको कुरा आएको छ, समावेशी लोकतन्त्रको कुरा आएको छ, सबैलाई लानु मिलाएर लानुपर्छ भन्ने कुरा आएको छ, राम्रो परिवर्तन हो नि। तर यसलाई हामीले अब चिप्लाउन लागेका छौँ, अब यो चिप्लिन्छ बिस्तारै यही त गतिले। अहिले किनभने काङ्ग्रेसभित्रै पनि धर्मनिरपेक्ष किन चाहियो, हिन्दू राष्ट्र भन्न थालिसके, एमालेभित्र पनि खड्ग ओलीजी पनि होइन राजनीतिक स्वतन्त्रता के अरे धार्मिक स्वतन्त्रता भन्दा भए उहाँले संविधान आउनुभन्दा पहिले पनि भनेको एमालेभित्र पनि त्यस्तो छन्। अब के अरे राप्रपाहरू त भइहाले, होइन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पनि छन्,
संहिताको विरोध गर्ने
संहिता किन चाहिन्छ भन्ने पनि भित्रभित्र काङ्ग्रेसभित्रमा एमालेभित्र सबै छन्। त्यस कारणले यो एजेन्डाहरू चाहिँ बिस्तारै बिस्तारै शिथिल हुँदै जान पनि सक्छन्। अबको अवस्थामा उहाँहरू चाहिँ अलि राम्रो सचेत हुनु भएन, लचिलो हुनु भएन, यी ससाना माग यी मुला मधेसीले मागेका दुई चार को छन् मधेसीले भनेर हेप्ने हो भने भोलि त्यही आगो लागेर झिल्को सल्केर अर्कै हुनसक्छ। यहाँ त आन्दोलनले सबै कुरा निर्धारण गर्छ, यस्ता यो कोठामा बसेर गरेकोले के हुँदैन, लास्टमा चाहिँ जसको शक्ति छ त्यसले निर्णय गर्छ। संहिता आएको भने त्यसैले हो, मधेसी आन्दोलन भयो, हतार पत्र अनि गिर्जावली कतिवटा सम्झौता गर्नुभयो, होइन, त्यस कारणले त्यस्तै अरू एजेन्डाहरू, राजालाई पनि जन्म सङ्ग्रह घोषणा गर्न 2036 चाहिँ वीरेन्द्रलाई हतार पत्र बिहार उठेर चाहिँ घोषणा गर्नु परेको थियो विद्यार्थी आन्दोलन गर्दा। यहाँ त बाध्यताले प्रेसर दिएपछि मात्रै आउँछ यहाँ निर्णय,
आन्दोलन
आफूले प्लान गरेर विचार गरेर अलिअलि मिलाएर लैजाउँ भन्नेमा चाहिँ छैन।
आन्दोलन नभइकन केही पनि
कुरा केही पनि आउँदैन. आन्दोलनले चाहिँ फेरि आन्दोलनको कुरा चाहिँ अगाडि बढाएको देखिँदैन. आन्दोलनले ल्याइदिन्छ तर त्यसलाई समाउन सकेर अगाडि बढाउने त्यसलाई चाहिँ व्यवस्थापन गर्दै लाने मिलाउँदै लाने त्यस देखिँदैन.
अहिले मिलाउँदै लैजाने कुरा गर्यौँ भने त हामीले सरकारको तर्फबाट हेऱ्यौँ भने त सरकारले मिलाउन खोजेको हो नि होइन.
सरकारले मिलाउँदैन. सरकार कस्तो छ, त्रिशङ्कु छैन. एउटै पार्टीको नेता छ. एउटै पार्टीको नेता हुँदा त मोदीलाई कथा अप्ठ्यारो परिरहेको हुन्छ. लोकसेवामा अब लोकसेवामा अब त्यत्रो मेजोरिटी छ, बहुमत छ. तर यहाँ त कुनै सरकारको यो त तेस्रो पार्टी हो प्रचण्ड भनेर प्रधानमन्त्री. काङ्ग्रेस पहिलो, दोस्रो एमाले, तेस्रो यो होइन. अब उसले विचार अरूको भरमा हिँड्नु परेको छ, अरूको भरमा. अब त्यसमा पनि अब काङ्ग्रेस माओवादी मात्रै भर पनि भएन. अब एमाले साथ नदियो भने एउटा लार्जर पार्टी पनि हो. फेरि जसै त्यसै दुई तिहाईले बहुमत पनि पुग्ला भोलि संशोधनमा. एमाले नभए पनि पुग्ला. तर त्यो के मान्ने छैन त्यसले. सबैको मिलेर लानुपर्छ नि त.
भनेको अब अहिले तपाईँको कुराले त चार शक्ति मिल्नु पर्यो भनेको माओवादी
कमसे कम राम्ररी सबै मिलेर जानु पर्यो. मधेसीलाई पनि मिलाउनु पर्यो. किनभने मधेसीले नि आज यो कुरा अड्किएको छ. तपाईँले मधेसीले 11-12 जना मात्रै सांसद छन् विरोधमा भनेर भएर नि तिनले किन अड्काए त. क्षमता रहेछ त. 11 जनाको पनि क्षमता रहेछ. अहिले 11-12 जना मात्रै सांसद ती मधेसी सांसदहरू विरोधमा छन् होला जुलुसमा. भनेको अरू त होला तर अरू पार्टीमा काङ्ग्रेसका बाहेक. तर उनीहरूले नै आज 1.5 वर्ष किन अड्काएर आएको छ नि त. संविधान त अगाडि बढ्दै बढ्दैन त. किन आखिर त्यसले निर्णय गर्दो रहेछ नि त. संख्याले त हुँदो रहेछ त.
यस्तो स्थिति किन आएछ. बहुमतलाई चाहिँ नमान्ने अल्पमतले नटेर्ने स्थिति भयो.
यसो भयो, सुरुदेखि नै बिग्रिँदै आयो. जसले जे भन्दा पनि हुने भयो. प्रेसरको राजनीतिले काम सुरुदेखि नै हाबी हुँदै आयो. त्यसलाई मान्दै गयौँ. अडान भनेको केही पनि भएन. अब हरेक ठाउँमा प्रेसर. अहिले फलानु भएन फलान निकाल, फलानलाई राख, फलानलाई बसा भनेदेखि लिएर हरेक ठाउँमा प्रेसरले काम गर्छ. के गर्नुहुन्छ अब. संस्थाले थोरै हुन्छ. अनि नेताहरूको आफ्नो ऊ छैन, चिन्तन छैन. अब मेरो यो प्रान्त सुदूरपश्चिममा छुन दिन्न भनेर शेरबहादुरले, भीम रावलले, लेखराज भट्टले सबै पार्टीका त हुने होइन. त्यस्तै म हाम्रो झापा हामी सिरौलाले खडौलीले हामी छुन नदिने, शेखर कोइराला विराट त्यसो भनेपछि कसरी संहिता हुन्छ. त्यो त आफ्नै मुलुक हो. त्यहाँ भित्र अलिकति पोलि पञ्चायत के अरे राजाले ल्याउँदाखेरि 14 अञ्चल र 75 जिल्ला हुँदाखेरि कोही एक शब्द नबोल्ने. त्यो बेला फ्रिडम थिएन. अहिले आएर जे पनि यो पनि हुने भयो. आफूले जे चाहेको त्यही हुनुपर्ने. अरूले गर्दा हुँदैन. अब के गर्नु. त्यो मतलब पार्टीहरूको कमजोरी हो. पार्टीले आफ्नो कार्यकर्तालाई सम्हाल्न नसकेर, बुझाउन नसकेर, हडबडमा नीतिहरू ल्याएर, हडबडमा यस्तो खालको काम गरेर भएको.
यो नमान्नुको कारण अब अघि भर्खर भनौँ न, केपी ओलीले झापा टुक्राउन नमान्नु, शेरबहादुर देउवाले सुदूरपश्चिम टुक्राउन नमान्नु, कारण के होला. उहाँहरूको के इन्ट्रेस्ट हो.
कारण पेट्टी त्यो लोकल इन्ट्रेस्ट हो. त्यो एउटा भावना ल्याएको छ. हाम्रो यो सुदूरपश्चिम यहाँहरू मधेसीहरू त्यहाँ जस्तो थारूहरू घुम्नु हुँदैन भन्ने एउटा त्यस्तै. झापामा झापाको मान्छे हो. तपाईँलाई थाहा छैन. हामी झापामा 70-71% 69-71% चाहिँ पहाडी मुलकै छौँ हामीहरू. अब त्यो एउटा मनिसले के भने झापा मधेसमा के हुन्छ. झापा मधेसै हो. झापा पनि मधेसै हो. अलि पहाडी माथिबाट झरेर अलिक सङ्ख्या बढेको होला पहाडीहरूको होइन. म त सही रूपमा झापाले 5-7 पुस्तादेखि तीको चिज हुनु या. म त अरू त माथिबाट झरे हो नि. म त तीको हो. तर म मेरो विचारमा त एउटा गच्छदारले एउटा प्रस्ताव ल्याएको थियो. मोरङ, सुनसरी, झापा, सप्तरी, सिरा, उदयपुर यो चाहिँ मिलाएर एउटा प्रान्त बनाउँदा एउटा राम्रै सुझाव थियो. कोही नमान्ने. अनि त्यस्तो हुन्छ. केही पनि नमान्ने भएपछि संहिता हेर्नुहोस्, बिस्तारै संहिताको कुरा पनि बिस्तारै कता कता ओझेल्न पर्न थाल्छ. त्यसैमा लडाइँ भएर यो द्वन्द्व चर्किने सम्भावना हुन्छ.
तपाईँसँग कुराकानी बाँकी नै छ, म फेरि आउँछु. अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र त्यसपछि उत्पन्न विवाद र यसको समाधानका उपायबारे अहिले हामी कुराकानी गरिरहेका छौं. कुराकानीमा हामीसित हुनुहुन्छ प्राध्यापक डाक्टर लोकराज बराल. उहाँसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिन्दो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ, तर त्यसमा विपक्षी नेकपा एमाले सहितका दल र मधेसी मोर्चाले नै आपत्ति जनाएका छन्। संशोधनका क्रममा 5 नम्बर प्रदेशका पहाड़ी जिल्लालाई प्रदेश नम्बर 4 गाभिएपछि रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रूकुम, प्युठानमा स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन्, जसले गर्दा संविधान संशोधनमा फेरि जटिलता देखिएको छ। यो जटिलता किन आयो र यसको समाधान अब के हुन सक्छ भन्ने बारेमा हामी अहिलेको कार्यक्रममा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ प्राध्यापक डाक्टर लोकराज बराल। बरालजी, फेरि स्वागत छ तपाईँलाई उज्यालो।
धन्यवाद।
अघि अलिकति कुरा गर्नुभयो यो दलहरू अलिक जिम्मेवार भएनन् त्यसकारणले समस्या आयो भनेर। अब दलहरूलाई जिम्मेवार बनाउने कसको दायित्व हो?
अब कसको एउटा जन अब जनता नै यति विवादित छन्, दल दलमा बाँडिएका छन्, र कि त नागरिक समाजहरूको सशक्त आन्दोलन भएदेखि उनीहरूलाई ठिक ठाउँमा राख्ने हुन्थ्यो। अहिले यो दलैका नेतृत्वमा उही कहीँ कतै बेला विवेक एउटा आयो र चिन्तन आयो, ए यस्तो पो रहेछ भन्ने भावना आयो भने हुने हो, नभए मैले अर्को देखाएको थिएँ। अरू चाहिँ यो बिग्रिँदै स्थिति बिग्रिँदै गएपछि त्यो परिस्थितिले नै उहाँलाई बाध्यात्मक स्थितिसित सिर्जना गरेर उहाँलाई चाहिँ एक ठाउँमा ल्याउँछ। यो परिस्थिति त्यो नहुन्जेलसम्म, परिस्थिति नबिग्रिन्जेलसम्म, बिग्रेपछि उहाँलाई बाध्यात्मक स्थितिमा ल्याउने खालको दबाव पऱ्यो भने उहाँहरू आउनुहुन्छ। अरू कि त उहाँहरूमा चेतना आउनु पऱ्यो, नेताहरूमा होइन यसो यो बेला सबै मिलेर जानुपर्छ भन्ने एउटा चेतना आउनु पऱ्यो। अरू के भन्नु र, हामीले त यस्तै मन्तव्य दिने हौ, राय दिने हौ। अब उहाँ ओपिनियन भनेको नीति निर्माण त होइन, एउटा राय नै हो, सुझाव नै हो, यसो गर्दा राम्रो हुन्छ भन्ने। अब हाम्रो त त्यति बोली हो, अब यसो गर्न सक्दैनौँ।
अब अहिले देखिएको समस्या समाधानको लागि चाहिँ के गर्न सकिन्छ? अहिले तत्काल देखिएको
अब अहिलेको संशोधनको
संशोधन
अहिले संशोधनको अब समस्या मेरो विचारले दुई तिनवटा विकल्प छ। एउटा त जेसुकै होस् भनेर चाहिँ कि त कोही पनि चाहँदैनन् भने अहिले यसलाई यस्ता स्थितिमा राखिदिनु, त्यसले समस्या समाधान गर्दैन,
अस्ति नै जे थियो
समाधान गर्दैन र संविधानमा पनि जाँदैन। जो यथास्थितिमा मुलुक बन्छ, संविधान लागू पनि हुँदैन, चुनाव पनि नहुन पनि सक्छ होइन। चुनावमा मात्रै गरेर भोलि यही स्थिति भरे भोलि पनि आउँछ, हिजो पनि आएको थियो। पास मात्रै गरेर हुँदो रहेछ, चुनाव मात्रै गरेर लोकतन्त्र हुँदो रहेछ, त्यो चुनावी तन्त्र भन्छु म त्यसलाई, इलेक्ट्रोक्रेसी तन्त्र। अर्को कुरा मेरो विचारले उही अहिलेलाई विड्र गर्दा पनि अब गभर्मेन्ट भोलि खडो होली चाहिँ प्राइम मिनिस्टर हुनु होला, एमाले होला, कोही होला, शेरबहादुर होला, आखिरी उही नै स्थिति हुन्छ, अर्कोले त विरोध गर्छ नि। त्यसकारणले एउटा समझदारीमा पुग्ने मुख्य चाहिँ चार पाँचवटा शक्ति भनौँ, अहिले भनौँ राप्रपा पनि आयो अहिले 37 सिट लिएर, पाँचवटा शक्ति काहीँ न काहीँ एक ठाउँ हुनुपर्छ। मधेसीलाई पनि अलग्गो राख्नु भएन, उनीहरूकै कारणले यो भइरहेछ। जेसुकै होस् अब यो यसलाई समाधान नगरी संविधान पनि अगाडि बढ्दैन, मुलुक पनि अगाडि बढ्दैन, यस्तै गजाङ गुजुङ सरकार पनि बलियो हुन सक्दैन, प्रभावकारी हुन सक्दैन, अब कसैले टेर्दा पनि टेर्दैनन्, हाम्रो औचित्य पनि प्रमाण हुन बाहे विदेशीले पनि त्यही दिन देख्छन्, जहिले पनि यिनीहरू यस्तै रहेछन् भन्छन्। त्यस कारणले राजनीतिक दलहरूका नेतामा विवेक आउनु पऱ्यो। अरू अब होइन भनेदेखि अब सबै अहिले कुरालाई स्थगन गर्नु पऱ्यो, जबसम्म कुरा मिल्दैन तबसम्म केही पनि नभए, संविधान पनि अगाडि नबढाउने, चुनाव पनि नगर्ने, के पनि नगर्ने।
त्यो भयो भने त फेरि 74 साल माग आइहाल्छ।
अब 74 साल माग आउँछ, यिनीहरूले थप्दै जान्छन्
भने संसदको
संशोधन गर्लान् के गर्लान् उनीहरूको कुरा हो। मेरो चाहिँ विचार के छ भने मान्छेले अलि अर्कै भन्लान्, मैले चाहिँ कुनै त्यो लक्षणहरू नेपालको विकास डेमोक्रेसी लोकतन्त्रको विकास हुँदै जान्छ, संस्थागत विकास हुँदै जान्छ भन्नेमा म अलिक निराशावादी भएको छु अहिले, किनभने मैले 7 सालदेखि हेरेको छु, 46 सालपछि पनि हेरियो, अहिले पनि आज 10 वर्ष भइसक्यो सन् 2006 आन्दोलनपछि। तर यस्तो ताल हो भने झन्झन अब मुलुक झन्झन कमजोर हुँदै जाने, पार्टीहरू झन्झन एउटा पार्टीले लोले राष्ट्रवाद जगाउला अरे, अलि चुनाव अलिकति भोट बढी ल्याउला अरे, त्यो त माने भएन नि त, समग्रमा हेर्नु पऱ्यो नि त। फेरि पद्धति त्यस्तै बनाइदिनु भएको छ, कुनै पार्टीको पनि मेजोरिटी नहुने होइन सबैलाई लिएरै हिँड्नुपर्ने हुन्छ, समानुपातिकको कुरा छ, समावेशीको कुरा छ, एउटा पार्टीको वर्चस्व हुँदैन, नेतृत्व जहिले पनि कमजोर हुन्छ, जुनसुकै प्रधानमन्त्री हुन् त्यो कमजोरै हुन्छ।
भने राजनीतिक स्थायित्वको लागि त एउटै पार्टीको बहुमत आउनु पर्यो,
बहुमत आएर मात्रै पनि पुग्दैन नेपालमा त, अब त बहुमतले पनि केही गर्दैन, जब त्यो बहुमत चाहिँ अब यहाँको यही हो नेतृत्वको आफ्नै पार्टीभित्र फेरि मारमार हुन्छ होइन। पार्टी सिस्टम भन्ने नि हामीले पढेको विद्या नै लागू हुँदैन अब त, दलै दलीय पद्धति भनेको जुन हामीले पढ्दै आयो बुझ्दै आएका थियौँ त्यो नै सिस्टमै छैन यहाँभित्र, भनेको अति व्यक्तिवादी भइदियो अब, अनि संस्थाहरू सबै प्रभावित भइदियो, दलीयकरण भइदियो, आफ्नो मान्छे भर्ना गर्ने युनिभर्सिटीमा भन्नुहोस्, लोकसेवा आयोग भन्नुहोस्, पुलिसमा भन्नुहोस्, प्रशासनमा भन्नुहोस्, सबैतिर व्यापक।
अघि के पाँचवटा अरू विकल्पमा कुरा गर्दैथ्यौँ हामी, अहिलेको समस्या समाधानको लागि विकल्प भनेर, होइन यथास्थितिमा राख्ने त एउटा भन्नुभयो, त्योपछि
यथास्थितिमा के त राख्नु पर्यो, केही पनि नगर्ने भनेपछि अनि सबैलाई प्रेसर पर्छ कि चुनावमा पनि जान सकिँदैन, जाने जाने दिँदै दिँदैन, त्यसै चुनाव मात्रै घोषणा गरेर के हुन्छ, जब यो स्थिति जाँगै त्यही छ होइन।
अब यथास्थितिमा यो चुनाव हुने त सम्भावना छैन,
छैन चुनाव हुने सम्भावना छैन, चुनाव हुने मेरो भने कता कता भोलि समझदारी आउन पनि सक्छ, एमाले पनि के बुझ्ला, चुनावै अब रोकिने प्लान नै गर्ने भने हो भने, किन उसले हडबड आएको छ अहिले, म चाहिँ पहिलो पार्टी हुन्छु कि भन्ने पनि छ
एमालेलाई,
एमालेलाई होला नि त अब अलिअलि यो अहिले होला, तर त्यो भन्न सकिँदैन के हुन्छ चुनाव भनेको होइन, त्यो पनि होला, चुनाव गरौँ भन्छ नि अहिले सबैले भन्दैछन् नि, त्यही अब चुनाव कसरी हुनसक्छ, अरू कुरो केही गरेको छैन भन्ने कुरा भयो।
अब अहिले यथास्थितिमा चुनाव गर्ने हो भने एउटा शक्ति मधेस केन्द्रित दलबाहेक अरू चुनावमा जान तयार छन् देखिन्छ,
तर भएन चुनाव भएर भए पनि यो डेड लक जहिले पनि हुने भयो, अहिलेको मधेसीको कुराहरू जुन छ यो झन् उग्र भएर आउँछ अब मधेस आन्दोलन,
यसलाई समाधान गर्ने उपाय के त,
समाधान गर्ने गर्न यही अलिकति लचिलो हुने, अलिकति मधेसीको मागेर पनि त्यति रिजिड भएर अहिलेको जमानामा हुँदैन, कि त तागत हुनु पर्यो पेल्छु भन्ने, ऊ श्रीलङ्कामा चाहिँ राजा पाक्सेले पेलाए पेलै डाङडुङ गर्छ, त्यो त बन्दुक उठाएको थियो, त्यो अर्कै कुरा थियो, यहाँ त मिलाएर लाने कुरा छ, संविधानभित्रै बसेर गाल्नु छ, शान्तिपूर्वक गर्ने गर्नुपर्नेछ, राज्यको शक्तिलाई प्रयोग गरेर दबाब दिएर त्यो पनि छैन, अनि अन्तर्राष्ट्रिय हेरूले पनि उनीहरूले पनि होइन मिलेर लैजाऊ भने सबैले भने, अमेरिकादेखि युरोपियन युनियनदेखि इन्डियादेखि सबै हुँदा चाइनिज राष्ट्रपतिले पनि सबै एकता कायम गर्दै जाऊ भनेर भनौँ भन्छ, उनीहरू पनि यो अस्थिर भएको हेरेर चाहँदैनन् अहिले, त्यस कारणले यति बेलाको बेलामा उनीहरूले जेसुकै भनौँ तर हाम्रो देशभित्रकै लागि शान्तिको लागि स्थायित्वको लागि विकासको लागि लोकतन्त्रलाई अगाडि बढाउनको लागि त मिल्नै पर्छ, नमिल्ने विकल्पै छैन यसको अरूकै भनेर, होइन भने यो यथास्थितिमा बस्छ राजनीति, गजाङ गजाङ चलिरहन्छ, झन्झन यी पार्टीहरू कमजोर हुँदै जान्छन्,
दलहरू कमजोर भइसकेपछि त राष्ट्र
कमजोर भइसकेपछि के हुन्छ भन्नै सकिँदैन, नेपालमा दलहरू कमजोर यस्तै खालको खालि टिक्रम लाएर एउटाले अर्कोलाई टिक्रम लाएर ढाल्ने निकाल्ने गर्ने उही खेल त्यो पुरानो दोहोरियो भने कोही प्रधानमन्त्री होला कोही उपप्रधानमन्त्री होला कोही के होला विकास त केही पनि नहुने भयो,
क्षणिक व्यक्तिको लाभमा
लाभमा हुन्छ, त्यस कारणले त्यस्तो बेला जनताहरूमा अनास्था कायम हुन्छ, अहिले केही नहुन्जेल त सबै यस्तैकै चल्छ, ज्ञानेन्द्र पनि जाँदाखेरि जय जयकार जहाँ जहाँ पनि हुन्थ्यो त्यत्रो त्यत्रो भिड हुन्थ्यो, आखिर त्यो त फेक रहेछ नि त, कति बेला सुलुक्क झिल्को हुन्छ के भन्छ के थाहा हुन्छ, यहाँ आन्दोलन त्यो रेभोल्युसन हुन्छ भने थाहा छ, गणतन्त्र आउँछ भने कसैलाई सपना पनि कसैलाई थिएन, गणतन्त्र आइहाल्छ भन्ने होइन, त्यस कारण के हुन्छ भने नेपालको मैले त्यो जहिले पनि दोहोऱ्याउँछु मेरो किताबमा पनि त्यही छ, जम्प थ्योरी अफ पोलिटिक्स भन्छु म, जम्प गर्छ नेपालको परिवर्तन यहाँबाट यहाँबाट त्यहाँ, यो विकास क्रममा हिँड्दैन, इभोल्युसनको विकास क्रममा हिँड्दैन क्या, तपाईँ हेर्नु न होल हिस्ट्रीलाई पढ्नुहोस्, पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर, जङ्गबहादुरदेखि सात सालदेखि फेरि 15 साल चुनाव भयो, 15 सालपछि फेरि 17 साल, 17 सालपछि फेरि यो जन्मसङ्ग्रह गर्यो राजाले वीरेन्द्रले बाध्य भयो, एडल्फ फेरि आयो, फेरि त्यहाँ 46 साल त्यहाँदेखि आएर फेरि अहिले यो अब कहाँ पुगिन्छ भन्नै सकिँदैन,
एउटा लयमा नहिँड्ने
नहिँड्ने विकास क्रममा हिँड्नुपर्ने लोकतन्त्र भनेपछि त्यो इन्क्रिमेन्टल ग्रोथ बिस्तारै हुनुपर्ने, अब यहाँ यी थुनियो अब त अहिले थुन्ने कृषि भइरहेछ, त्यो निकास दिने काम भएको छैन, अडान भनिदिएको छ, के को अडान, 7 वटा प्रदर्शन हुँदाखेरि मुलुक चाहिँ नटुक्रिने, 8 वटा बनाउँदा टुक्रिने, यो के को लजिक हो, 9 वटा बनाउनु, म त 10 वटा 12 वटा 15 वटा बनाउनु पर्छ भन्ने मान्छे, जति सानो भयो उति बन्दोबस्त गर्न म्यानेज गर्नलाई गभर्न गर्न सजिलो हुन्छ,
तर धान्दैन यो सानो
के को धान्दैन, धान्दैन भनेको अहिले धान्छ त सातवटाले के को धान्ने नि त्यही बाँड्ने रिसोर्सहरूलाई बाँडिदिने त हो नि ती च्यानललाई पनि त्यहाँबाट होइन अहिले कहाँबाट धान धान्छ नि अहिले पनि हेर्नु भने त्यसरी इकोनोमिस्टले मात्रै भनेर हुन्छ र यो आर्थिक रूपले मात्रै हेरेर हुँदैन यो त अरू किसिमले पनि हेर्नुपर्छ मुलुकलाई बचाउने हो भने यदि उहाँले यस्तै रिजिड अप्रोच लिएर राष्ट्रवादको नारामा यस्तै अडिएरै सधैँ बस्नुभयो भने त्यो मुलुकको लागि ठुलो घातक हुन्छ भोलि मैले हाम्रो उल्टो थिएँ उहाँहरूको दृष्टिकोणमा हे यसरी या त्यहाँ फलानु मधेस इन्डियाले फलानु भन्ने होला तर त्यो एउटा उहाँहरूको सोचाइ तर हाम्रो सोचाइ अहिलेको संसारको के भनेदेखि व्यवस्थापन गर्न सकेन यसलाई झन्झन चाहिँ लम्ब्याइयो यस्तो खालको स्थितिलाई भने त्यो भोलि मुलुकको लागि घातक हुन्छ
अहिले त अब एक पक्षले चाहिँ यो जुन प्रदेशको सीमाङ्कनको विषयमा संघीयताको सीमाङ्कनको विषयमा कुराकानी नमिलिरहेको देख्दाखेरि चाहिँ होइन संघीयतै हाम्रो लागि चाहिँ नि गलत रहेछ भन्ने कुरा पनि भन्ने कुराहरू पनि आइरहेछ
अब गलत रहेछ भन्ने त अब हामी जस्तो हामी मेन्टालिटी पोल त्यो लिएर आएका छौँ नि अहिले र अहिले एउटा पोलिदेखि नै भन्दैछौँ पार्टीभित्र पनि त्यस्तै छन् त्यसले भन्ने अर्को थोरै छ नि संघीयता नभए हुँदैन भन्ने
संहिता
पक्ष छ नि त त्यसैले त्यसको बिचमा मेरो मिलन बिन्दु त चाहियो नि अब यस्तो आइसक्यो स्वीकार गरिसक्यो संविधानमा आइसक्यो कतिवटा कुराहरू पनि गरिसक्यो त्यो कुरा नभइकन त्यो आन्दोलनै सफल हुँदैन अब त उल्टै हुन्छ फेरि झन्झन तर्किन्छ त्यो त हो भने मिलन बिन्दु खोज्नु परै परेन
यो किनभने मैले यो सोधेको भने अब हामीलाई अञ्चल अखण्ड चाहिएको छ विकास क्षेत्र अखण्ड चाहिएको छ जिल्ला अखण्ड चाहिएको छ तर संघीयता भनेर
भन्छ त्यस्तो मेन्टालिटीले क्लोज माइन्ड बन्दी यो मानसिकताले त्यो हुँदैन खुला हाम्रै मुलुकलाई बाबु गर्ने हो कुनै प्रान्त कता पर्ला कुनै जिल्ला कुन प्रान्त पर्ला कुन ठुलो अगाडि त्यहीँ भित्रै बस्ने जनता हो भोट हाल्ने त्यही नै हुन् त्यही भित्रबाट उठ्ने हो लड्ने हो उठ्ने हो सबै आफ्नो व्यक्तिगत स्वार्थ मात्रै हेरेर त्यो पार्टीको आफ्नो हुँदैन नि अलि लचिलो नभए संघीयता हुँदैन नेपाल
यही कुरा सर्वसाधारणले किन बुझ्न नसकेको त
बुझाउनु पार्टीका नेताहरूले गुमराह गरेको र एउटा कुरा चाहिँ के भने हामी तापले जुन गएका थियौँ अस्ति भर्खर तिन चार महिना पहिले यो असारमा अलिक अगाडि हामी तापले जुङ हाम्रो प्रोग्राम थियो पचासजना हाम्रा त्यहाँ प्रोग्राम थियो होटेलमा अनि हाम्रो एकजना साथीले सोध्नुभयो कि त कतिजनाले संविधान पढ्नुभएको छ भन्दा कसैले एगुडे पनि पढेको छैन भने अब उहाँहरू संविधानको कुरा गर्नुहुन्छ नि संविधानभित्र के छ के कमी छन् के कमी छन् हामी जस्तोलाई त बुझ्न गाह्रो हुन्छ फेरि संविधान सबैले पढ्नुपर्छ भने पनि छैन अब पार्टीका मान्छेले जे जे भनिएको छ त्यही त्यही भनिएको छ त्यही लैलाई
सुनेकै भरमा
त्यस्तै झापामा वृत्ता बनाउनु हामीले सोध्यौँ अह त्यसमा एकजनाले 40-45-45 एकजनाले पढे हेरेको छु भन्यो त्यस्तो भनेपछि यो संविधान भन्ने कुरा यस्तो हुन्छ यति जटिल कुरा हुन्छ यसमा अब केही कुराहरू छन् अब जसले कन्सर्न देखाइरहेछ सुरुदेखि नै भइरहेछ संविधान आउनुभन्दा पहिलेदेखि नै संविधान आएर मात्रै प्रतिक्रिया दिएको होइन नि अन्तरिम संविधानको कुरा पनि गयो अन्तरिम संविधान भएको उपलब्धि पनि यहाँबाट यसबाट झिकियो भनेको छ उनीहरूले त्यही राखिदिँदाखेरि सबरिन्छ भने किन राख्नु भन्छु म चाहिँ अन्तरिमी संविधानभित्रै थियो भने त्यसैलाई चाहिँ कायम गर्दा के हुन्छ होइन समाधान त निस्किन्छ नि अहिले मधेसीहरूको भनाइ पनि त्यो छ नि अब मधेसीले यसरी कहाँ छन् र मधेसीले भने उहाँहरू भन्नुहुन्छ यी 500 नेता त केही पनि होइनन् मधेसको लागि पहिले मधेसभित्रभित्र अहिले एउटा जनताले बुझेर होस् नबुझेर होस् एउटा भावना चाहिँ गाउँघरमा यसरी छरिएको छ कि हामीहरू चाहिँ तिरस्कृतै हौ अलिकति पिलान नै परे हौ भन्ने खालको त्यो मानसिकताहरू विकास भएको छ
अलिक बढ्दै पनि गएको छ
बढ्दै पनि गएको छ यो नयाँ पिँढीकाहरू केही मान्छेहरू यस्ता खालकाहरू त्यसमा एकदम यो आक्रोशित हुने त्यो एउटा ट्रेन्डहरू यसो हामी पनि बुझ्छौँ नि ठाउँ ठाउँमा त्यो छ धेरै फेरि अरू फ्याक्टरहरू पनि काम गरिरहेको हुन्छ बाह्यभित्र सबैले पनि काम गरिरहेको हुन्छ यस्तो बेलामा यसलाई चाँडोभन्दा चाँडो समाधान गर्नपट्टि लाग्नुपर्छ नेताहरू यो सोध्नु पऱ्यो अहिलेको एकदम जटिल सबभन्दा नेपालको इतिहासको सबभन्दा जटिल मोडै यो अरू भने साल फलानु यो त्यो भने एउटा राणा साई फाल्यो अर्को आयो होइन अहिले भनेको जटिल मुलुकलाई सोसल इन्जिनियरिङ राम्रो कसरी बनाएर लाने इन्जिनियरिङले कसरी घर बनाउँछ त्यसरी लाने बेला हो त्यसको सबभन्दा ठुलो भूमिका नेताहरूको हो दलका अहिलेको मुख्य नेताहरूको 4-5 पार्टीको नेताहरूको त्यो कुरामा उहाँहरूले कहीँ कुनै न कुरोमा एउटा मिटिङ पोइन्टमा एउटा स्टेट्सम्यानसिप एउटा दूरदृष्टि भिजन एउटा देखाउनै पर्छ
देखाउनु भएन भने
देखायो भने मुलुक त अब अप्ठ्यारोमा स्थितिमा छ। अब यो खोक्रो भएर भित्र गइसक्यो, आर्थिक विकास तपाईँ देख्नु भएको छ कहाँ छ, कहीँ उद्योग धन्दाहरू चलाएको छन्, कुनै शिक्षण संस्था राम्रै चलाएको छन्, प्राइभेट छन्, युनिभर्सिटीहरू सबै प्राधिकरण भएर खतम भयो, ऊ दिन भएर नगर फलानु भएर नगर, अब यस्तो आन्दोलन फेरि चल्छ, भाइचारालाई निकाल फलानालाई निकाल आख्तियारलाई निकाल फलानालाई गर भन्ने पनि चल्छन् भोलि। अब यहाँ त सबैले सबै गर्यो हुन पनि त्यस्तै भाड भैलो छ, अब एउटा कसैले यो भएर भनेर भन्नु पनि एक छ, सबैतिर भत्किसकेपछि के हुन्छ, दल कमजोर हुँदै जाने, नेता कमजोर हुँदै जाने, अरू भत्किँदै जाने, अनि तपाईँले कसरी सम्हाल्ने मुलुकलाई, अनि यस्तै अराजकीय स्थिति हुने, जसलाई जेललाई जे भन्दा पनि हुने, यो मुलुक खै विकास भएको, खै सबभन्दा गरिब हुन लाग्यो अहिले साउथ दक्षिण एसियामा होइन, अब त्यो सोध्नुपर्छ कि पर्दैन अहिले यति बेला, अब खालि लोकतन्त्र चुनाव मात्रै भनेर त्यो मेरो लागि त्यो लोकतन्त्र होइन। जबसम्म यसले समाजमा जनता मुखी हुँदैन, उत्तरदायी हुँदैन, सबैलाई मिलाएर लाने क्षमता हुँदैन, अबको जमाना त्यो लोकतन्त्र काम लाग्दैन, त्यो नारा मात्रै हो लोकतन्त्रको।
हुन्छ, समय दिनुभयो, कुराकानी गरिदिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर लोकराज बराल। सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेपछि उत्पन्न परिस्थितिका बारेमा कुराकानी गर्दै प्राध्यापक डाक्टर बरालसँग गरिएको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।